शुरू करते हैं। बहुत ही दिलसोज टॉपिक है। कंटिन्यू करेंगे तशद्दुद अपने जोबन पे। पेज नंबर 191 का बिल्कुल आखिरी हिस्सा है जिसको अब हम पढ़ेंगे इंशाल्लाह। नहमदुहु व नुसल्ली अला रसूलिल करीम अम्मा बादु फौज़ु बिल्लाहि मिनश्शैतानिर रजीम रब्बि श्रह ली सद्री व यस्सिर ली अम्री वाहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। मुहसिन इंसानियत, इसमें से हम नबी सल्लल्लाहु अलैहि वसल्लम का मक्की दौर पढ़ रहे हैं और मक्की दौर में से तशद्दुद जोबन पर। सारे हथकंडे इस्तेमाल करने के बाद समझौते, सौदाबाजियाँ और कभी फ़नून लतीफ़ा के ज़रिए से प्रोपेगंडे और कभी कुछ, लेकिन आखिर जब फिर उनका बस न चला और उन्होंने देख लिया कि अल्लाह के नबी किसी हाल में भी अपने इस मिशन से पीछे नहीं होंगे, तो उन्होंने जुल्म और सितम की, कह लीजिए कि चक्की में मुसलमानों को पीसना शुरू कर दिया। अम्मार बिन यासर और उनके माँ बाप के बारे में हम पढ़ चुके, क्या हुआ उनके साथ, सहेब रोमी के साथ क्या हुआ, बिलाल के साथ क्या हुआ, हज़रत खब्बाब बिन अरद के साथ क्या हुआ, और अब हम पढ़ेंगे पेज 191 के बिल्कुल आखिर में लबीना नाम की एक लौंडी थी उसके साथ क्या हुआ। लबीना एक कनीज थी। हज़रत उमर इसको नहायत ज़ालिमाना तरीके से मारते, कब मारते थे, जब उमर अभी मुसलमान नहीं हुए थे। थक जाते तो कहते कि मैंने रहम खाकर नहीं बल्कि थक जाने की वजह से तुझे छोड़ दिया। यानी इतना गुस्सा और इतना ग्रज था। क्यों गुस्सा था हज़रत उमर को उस पर कि उसने कह दिया कि रब्बी अल्लाह वमा नकमु मिन्हुम इल्ला अन युमिनु बिल्लाहिल अज़ीज़िल हमीद। सूरह बुरूज में यह आयत आती है, असहाबुल बुरूज के जो वाक़िया, इसमें इनको मुसलमानों पे बस इसी बात का गुस्सा था ना कि ये एक अल्लाह के हो गए। तो याद रखिए, जब आप एक अल्लाह के होंगे ना तो लोगों को आप पे गुस्सा आएगा, ये तो लिख लें। आज के इस महज़ब दौर में भी आएगा, ठीक है, उस दौर में लोग मारपीट कर लेते थे, आज लोग बातों के तानों के तीर देंगे। इधर हम अल्लाह के हुए और उधर लोगों ने हमारी तारीफें कर दी क्योंकि हम बड़े मुत्तकी और मवाहिद हो गए। नहीं, असल में हमने अल्लाह के हक लोगों को दिए होते हैं ना, तो वो उनसे वापस ले रहे हैं तो फिर उनको गुस्सा तो आएगा। फिर इसी तरह जुनैरा नाम की एक लौंडी थी, हज़रत उमर के घर की कनीज थी, इसलिए हज़रत उमर पूरी बेदर्दी से मारते। अबू जहल ने इनको एक मरतबा इस जाहिलाना शान से मारा कि इनकी आंखें ज़ाया हो गई, अंधी हो गई। एक रिवायत में कि इनके ईमान की बरकत से बतौर ख़ास फजलो करम के अल्लाह ताला ने यकायक बेनाई लौटा दी। इनको भी हज़रत अबू बकर सिद्दीक ने खरीद कर आज़ाद किया। फिर नहदिया और उम्मे उनैस, बाज़ कहते हैं अमीस, बाज़ कहते हैं उनैस, ये दोनों भी कनीज़ें थीं। इन्होंने भी इंतहाई सख्त जुल्म सहे। हज़रत उस्मान रज़ी अल्लाह अन्हो जो उम्र के लिहाज से भी काबिल एहतराम थे और माल और जह रखते थे, जब इस्लाम लाए तो इनके अपने चचा ने रस्सी से बांध कर पीटा। इज्जत थी इनकी सोसाइटी में, ये कोई गिरे पड़े लोग नहीं थे। बस लोग सोचते हैं इस्लाम पे वो लोग आते हैं जो गिरे पड़े हैं, और इनके पास तो कुछ भी नहीं और ये नहीं वो नहीं। इज्जत वालों को बेइज्जत किया जा रहा था। इसी तरह हजरत अबू जर ने इस्लाम लाते ही काबा में आकर ऐलान कर दिया कि कुरैश टूट पड़े और मारते मारते आपको जमीन पर लिटा दिया। और पीछे आप सुन चुके हैं कि हजरत अबू जर जो थे वो ईमान लाए और फिर जाकर अपने कबीले वालों को भी बताया। हजरत जुबैर बिन अवाम को इस्लाम लाने की सजा देने के लिए इनके चचा चटाई में लपेट कर नाक में धुआं देते, मगर वो पूरी अजीमत से फरमाते मैं कुफर तो अब हरगिज नहीं करूंगा। जुबैर बिन अवाम आपको पता कौन थे? नबी सल्लम के फूफो के बेटे थे। सईद बिन जैद को, ये कौन थे? अशरे मुबशरा में से, उन 10 सहाबा में से जिनको दुनिया में जन्नत की खुशखबरियां मिली। लेकिन देखिए कहां से फिर खुशखबरियां मिलती हैं। सईद बिन जैद को ये हजरत उमर के चचाजाद भाई थे, हजरत उमर ने रस्सियों में बांध दिया। साद बिन अबी वक्कास के साथ भी जालिमाना कार्रवाइयां रवा की गई। अब्दुल्ला बिन मसूद ने इस्लाम लाने पर हरम में पहली मरतबा बावाज़े बुलंद कुरान पढ़ा। सूरत रहमान की तिलावत आपने शुरू ही की थी कि कुफार टूट पड़े और मुंह पर तमांचे यानी थप्पड़ मारने लगे, मगर फिर भी तिलावत जारी रखी और जख्मी चेहरे के साथ वापस आए। बस एक एक अपने ऊपर ले लें। उस्मान बिन मजून बिन मुगीरा की पनाह में होने की वजह से इब्तदा में मामून थे, लेकिन रसूल खुदा के असहाब पर जो इम्तहानी घड़ियां गुजर रही थीं, इनको देखकर उस्मान के दिल में एहसास पैदा हुआ कि मैं एक मुशरिक के साया हिमायत में अमन और चैन से क्यों रहूं, جبکہ میرے ساتھی یہ کچھ بھگت رہے ہیں۔ انہوں نے ولید بن مغیرہ سے بات کی کہ میں پناہ واپس کرتا ہوں، یعنی اب مجھے تمہاری ضرورت نہیں ہے۔ ولید نے سمجھایا کہ بھتیجے، میری قوم کا کوئی فرد تمہارے ساتھ بدسلوکی نہ کر بیٹھے۔ انہوں نے کہا کہ نہیں، میں تو اللہ کی پناہ میں رہوں گا اور اس کے ماں سوا کسی اور کی پناہ مجھے گوارا نہیں۔ کعبہ میں جا کر انہوں نے باوازے بلند ولید بن مغیرہ کی پناہ واپس کرنے کا اعلان کیا اور اس کے بعد قریش کی مجلس میں جا بیٹھے۔ لبید نے مصرعہ پڑھا، علی کل شئین ما خل اللہ باطل، یعنی ہر وہ چیز جو گزر گئی وہ باطل ہے۔ عثمان بولے، تم نے سچ کہا۔ اس نے دوسرا مصرعہ پڑھا، وکل نعیم لا محالۃ زائل، کہ ہر نعمت کے لیے زائل ہونا محال ہے، یعنی ان کے ساری نعمتیں ہمیشہ رہیں گی۔ جیسے آپ کہتے ہیں نا کہ پاکستان زندہ باد، اب دعا ہے تو ٹھیک ہے لیکن یہ ہوگا تو نہیں کبھی، کلو من فلیحہ فان، ہر نعمت چلی جائے گی۔ تو انہوں نے کہا کہ یہ بات تم نے غلط کہی، کیونکہ جنت کی نعمتیں کبھی زائل نہ ہوں گی۔ لبید کا خون کھول گیا کہ یہ جسارت کس کی ہے۔ بولا، اے احمق، اے قریش، کون ہے جو تمہارے ہم نشین سے ایسی بدسلوکی کرتا ہے؟ کسی نے کہا کہ یہ احمقوں میں سے ایک احمق ہے جنہوں نے ہمارے دین سے روگردانی کر لی، سو اس کی بات کا زیادہ احساس نہ کرو۔ عثمان بھی چپ نہ رہ سکے، ترکی بترکی جواب دی۔ اس پر وہی شخص اٹھا اور اس نے عثمان بن مزون کو ایک تھپڑ ایسا مارا کہ ان کی آنکھ پھوٹ گئی۔ اس پر ولید بن مغیرہ نے کہا کہ اگر تم میری پناہ میں رہتے تو آنکھ سے یوں ہاتھ نہ دھو بیٹھتے۔ عثمان نے جواب دیا کہ میری جو آنکھ بچ رہی ہے وہ بھی قربان ہونے کو تیار ہے، میں اس ہستی کی پناہ میں ہوں جو تم سے زیادہ صاحب عزت اور قدرت والی ہے۔ ہمیں تو ایک تھپڑ نہیں پڑا کبھی، اور اللہ محفوظ رکھے، ایمان کی آزمائشوں سے بچائے۔ حضرت ابو ذر نے دعوت حق کو قبول کیا تو انقلابی روح سے سرشار ہو کر سیدھے حرم پہنچے اور وہاں جا کر باوازے بلند اپنے نئے عقیدے کا اعلان کیا۔ قریش سٹ پٹا گئے اور کہنے لگے، یہ کون بے دین ہے، مارو اسے۔ چنانچہ مار پیٹ شروع ہو گئی۔ ارادے یہ تھے کہ ان کو جان سے مار دیا جائے، مگر حضور کے چچا عباس کے اتفاقاً گزر ہوا تو انہوں نے کہا کہ یہ تو قبیلہ غفار کا آدمی ہے اور تمہیں تجارت کے لیے اسی قبیلے کی حدود سے ہو کر جانا ہوتا ہے، کچھ ہوش کرو۔ لوگ باز آ گئے۔ دوسرے روز انہوں نے پھر عقیدے کا اعلان کیا اور پھر مار کھائی۔ حضرت تمہیں شریک یا شریک ایمان لائیں تو ان کے عزا و قارب، یعنی ان کے رشتے داروں نے انہیں چل چلاتی دھوپ میں کھڑا کر دیا۔ اس حالت پہ وہ ان کو کھانے کے لیے روٹی کے ساتھ شہد دیتے اور پانی نہ پلاتے تاکہ حدت کا دو گنا عذاب بھگتے، یعنی گرم چیز ہوتی نا شہد، کہ کھا کے پانی نہیں دیں گے، صرف یہ کھائیں اور ان کو گرمی لگے۔ تین دن مسلسل اسی عالم میں گزر گئے۔ انتہائی کرب کے لمحوں میں ان سے مطالبہ کیا گیا کہ اسلام کو چھوڑ دو۔ ان کے حواس اس درجہ متاثر ہو چکے تھے کہ وہ اس بات کو سمجھ تک نہ سکتی تھیں۔ پھر ظالموں نے آسمان کی طرف اشارہ کر کے کہا کہ خدا واحد کا انکار کرو۔ ذرا سوچیے، کبھی کوئی کہتا ہے ہمیں ایسا؟ ہمیں تو صرف اس سے اپوزٹ ہی فرمائشیں ہوتی ہیں۔ چھوڑو، اب ایسے موقعوں پہ کون اللہ کی سنے؟ اور بیمار ہیں پھر بھی اللہ کی مانے، دکھی ہیں پھر بھی اللہ کی مانے، اب چھٹیاں ہیں تو اللہ کی مانے، اب امریکہ چلے گئے ہیں تو اللہ کی مانے۔ یعنی آج ہمیں تو تاویلات بڑی سوچتی ہیں۔ تو انہوں نے جب ان کو کہا کہ اللہ کا انکار کرو، جب وہ مدعا سمجھ گئیں تو کہا کہ خدا کی قسم میں تو اپنے عقیدے پر قائم ہوں، اور ہوش نہیں تھا ان کو اس وقت۔ خالد بن الاس کے قبول اسلام پر ان کے بھائی نے اس قدر مارا کہ سر زخمی ہو گیا، ان کو فاقے کا عذاب بھی دیا گیا۔ تبھی تو ان لوگوں کے درجے ہیں نا بڑے۔ غرض کے کون تھا جسے اس بھٹی میں نہ ڈالا گیا ہو؟ حضرت عثمان کو ان کے چچا حکم بن الاس نے رسیوں میں جکڑ دیا۔ یہی سلوک جناب ابو بکر اور طلحہ کے ساتھ ہوا۔ ولید بن ولید، عیاش بن ابی ربیعہ اور سلمہ بن ہشام کو انتہائی اذیتیں دی گئیں اور پھر ان کو ہجرت سے بھی روکا گیا۔ جورو استبداد، یعنی ظلم و ستم کا انتہائی مظاہرہ وہ بھی تھا جو اپنی بہن اور بہنوئی کے ساتھ حضرت عمر نے روا رکھا۔ اس کی تفصیل آگے آئے گی۔ ایک طرف اس زہرہ گداز سلسلہ تشدد کو دیکھیے اور دوسری طرف تحریک اسلامی کے علم برداروں کی استقامت ملاحظہ فرمائیے کہ مرد، عورتیں، غلام اور لونڈیاں، جو بھی اس میں حق سے سرشار ہو گیا پھر اس کا قدم پیچھے نہیں ہٹا۔ مظالم کسی ایک فرد کو بھی ارتداد، یعنی اسلام چھوڑنے کی راہ پر نہ ڈال سکے۔ یعنی ظلم ہوئے لیکن اسلام نہیں چھوٹا لوگوں سے۔ صحیح معنوں میں ہم دیکھتے ہیں کہ ایک انقلابی روح ان ہستیوں کے ذہنوں میں دوڑ رہی تھی اور ان کے صبر نے استبداد، یعنی ظلم کو، یعنی جو ان کو مجبور کیا جا رہا تھا، اس کو بالکل شکست دے دی۔ جو کوئی اسلام کی پکار پر لبیک کہہ دیتا، اس کے اندر سے بالکل ایک نیا انسان نمودار ہو جاتا اور اس کے سینے میں نئی قوتیں جاگ اٹھتی۔ تو یاد رکھیے، ان دھمکیوں اور اس طرح کی باتوں سے لوگوں کو اسلام سے دور نہیں کیا جا سکتا. سوچنے کی یہ بات ہے کہ آخر کیا چیز تھی جو ان کو جماتی تھی. اصل میں یہ چاہیے آج, ہم تو اللہ کا حکم ماننے کے لیے نہیں ڈٹ سکتے, یہ تو اللہ کو ماننے کی سزا بھگت رہے تھے. آج ہم سے لوگوں کا یہ مطالبہ نہیں ہے کہ اللہ کو چھوڑو, آج ہم سے ہمارے اپنوں کا مطالبہ کیا ہے کہ اللہ کے حکم کو چھوڑو. اللہ کے حکم کو چھوڑو, رب خود ہی چھٹ جائے گا. اللہ اکبر. اب اس میں ایک ایسی حالات پیدا کر دیے گئے کہ مسلمانوں کے لیے مکہ میں رہنا محال تھا. تو پہلی ہجرت جو اسلام کے نام پہ ہوئی, ہجرت حبشہ, کن حالات میں ہوئی آئیے پڑھتے ہیں. ہر مصیبت کی برداشت کی کوئی حد ہوتی ہے. امتحان کی جن کٹھن گھڑیوں سے اسلامی تحریک کے علم برداروں کو سابقہ پیش تھا, ان کو سہارنے میں انہوں نے ہمیشہ کے لیے یادگاری نمونہ قائم کر دیا, یعنی میموریل تھی ان کی قربانیاں. لیکن ظلم اور استبداد کی رو کہیں تھمنے میں نہیں آ رہی تھی, بلکہ روز بروز زور پکڑتی جا رہی تھی. حضور اپنے رفقا کا حال دیکھ دیکھ کر کڑتے, مگر کوئی زور نہیں چلتا تھا. سہارا تھا تو اللہ کے ایمان کا تھا, آخرت کے یقین کا تھا, سچائی کی آخری فتح کو کبھی امیدوں کا تھا, سوز بھری دعاؤں کا تھا. حضور صلی اللہ علیہ وسلم اپنے ساتھیوں کو تسلی دلاتے کہ خدا کوئی نہ کوئی راہ نکالے گا. بظاہر مکہ کی فضا نا امید ہوتی جا رہی تھی, یعنی نا امیدی تھی وہاں, اور اس امر کے آثار بالکل نہیں تھے کہ اسلامی تحریک کا یہ شجرہ طیبہ اس پتھریلی زمین پر کوئی پھول پتے لے کر آئے گا. حالات بتا رہے تھے کہ نظام حق کی تاسیس, یعنی اس کی بنیادوں کا اٹھنا یا نہیں ہوگا, یعنی یہاں حق کا پیغام نہیں آئے گا, بلکہ کسی دوسرے گوشے زمین کو یہ سعادت ملنے والی. اس کو ہائی لائٹ کریں, یعنی مکہ کی زمین پہ جب حق کا پودا نہ لگنے دیا دشمنوں نے, اللہ نے مدینہ کی زمین کو چن لیا. یہ اللہ کے فیصلے, جب بھی کوئی موافق نہیں ہوگا نا تو اس نعمت سے محروم ہو جائے گا. لائن شکر تم لازیدنکم, والی بات ہے. تحریک اسلامی کی تاریخ میں پہلے بھی ہمیشہ ہجرت کا باب ضرور شامل رہا, سو اندازہ ہو چلا تھا کہ محسن انسانیت اور ان کے ساتھیوں کو بھی وطن چھوڑنا ہوگا. ایک ہماگیر بین الانسانی دعوت اگرچہ کسی خاص ملک اور قوم میں ہی ابتدا کرتی ہے, لیکن وہ وطن پرستی اور قوم پرستی سے بالا تر ہوتی ہے. ایک علاقے کے لوگ اگر نااہل ثابت ہوں تو وہ کسی دوسری آبادی کو مخاطب بنا لیتی ہے, یہ بھی نوٹ کرنے کی باتیں ہیں. لیکن جب تک اللہ تعالیٰ کی طرف سے واضح طور پر عزت نہ ہو جائے, انبیاء کی یہ شان نہیں ہوتی کہ اولین مرکز دعوت کو چھوڑ دیں. تاہم حضور جبر اور صبر کی آویزش کو ایسے مراحل میں داخل ہوتے دیکھ رہے تھے جہاں انسانی صبر کا پیمانہ چھلک سکتا ہے. مسلمان بے چین تھے کہ اللہ کی مدد کب آئے گی. ان حالات میں نبی صلی اللہ علیہ وسلم نے صحابہ کو مشورہ دیا کہ زمین میں کہیں نکل جاؤ, خدا جلد ہی تم کو کسی جگہ یکجا کر دے گا. پوچھا گیا کدھر جائیں, آپ نے ملک حبش کی طرف اشارہ کیا, ایبیسینیا جس کو کہتے ہیں انگلش میں. دراصل رسول خدا کے علم میں تھا کہ وہاں کی بادشاہت انصاف پر قائم ہے اور عیسائیت کی مذہبی بنیادوں پر چل رہی ہے. آپ کے سامنے یہ امکان تھا کہ شاید یہی علاقہ دار الحجرت بننے کے لیے موزوں ہو, اسی لیے آپ نے اس ملک کے بارے میں فرمایا ہی یا ارض الصدق, وہ سرزمین سچائی والی ہے. نبوت کے پانچویں سال نبی صلی اللہ علیہ وسلم کی انقلابی جماعت کے 11 مرد اور 4 عورت, اس کو ہائی لائٹ کیجیے گا. دیکھیں شروع میں اسلام کا قافلہ کتنا مختصر ہے, کتنے سال ہو چکے ہیں, 5 سال, اور کتنے لوگ گھر بار چھوڑنے کے لیے تیار ہوئے, 11 مرد اور 4 عورتیں. اب یہاں تھوڑا سا میں سوچنے کے لیے آپ کو بتاؤں گی کہ اس دور میں تو ہجرت کرنے کے لیے 11 اور 4 15 لوگ تیار ہوئے 5 سال میں. آج علم سیکھنے کے لیے گھر چھوڑ کر نہیں لوگ آتے اتنے, اس وقت ملک چھوڑنا مشکل تھا, آج تو گھر ملک میں رہتے ہوئے دین کے لیے نکلنا مشکل ہے, اور اتنے مرد شاید فجر کی نمازوں میں بھی کئی مسجدوں میں نہ ہوتے ہوں. تو اللہ کا مطالبہ آپ سے میرے سے کیا ہے کہ وہ جب آپ کو اپنے دین پر عمل کرنا مشکل ہو تو ان حالات سے ٹکراؤ پیدا کریں اس طرح سے کہ دوسروں کو بات سمجھ آئے. یہ جو ہم کہتے ہیں نا مان جاؤ, اچھا ایک موقع مان جاؤں پھر اگلے موقع پہ ٹھیک ہو جاؤں گی, تو بس یہ سال میں اپنی مرضی کا گزار لوں اگلے سال سے میں اللہ کی مرضی کی ہوں گی, کبھی بھی نہیں ہوگا. 10-10 سال سے لوگ اسی ڈگر پہ چل رہے ہیں جس پہ آج سے 10 سال پہلے چل رہے تھے. یہ تو جس دن بات سمجھ آ جائے اس کے بعد نہیں بندہ رکتا. تو لہٰذا صرف 15 لوگ تھے. حضرت عثمان بن عفان کی زیر قیادت رات کی تاریکی میں حبشہ کو روانہ ہوا, چوری چھپے تو ہونی تھی یہ ہجرت. حضرت عثمان کے ساتھ ان کی اہلیہ محترمہ یعنی رسول اللہ کی صاحبزادی جناب رقیہ بھی سوولین سفر ہجرت پر نکلی. آپ نے اس مبارک جوڑے کے متعلق فرمایا کہ لوط اور ابراہیم کے بعد یہ پہلا جوڑا یعنی کپل ہے جس نے اللہ کی راہ میں وطن چھوڑا. اس قافلے کے نکلنے کے بعد جب قریش کو خبر ہوئی تو تعاقب میں آدمی دوڑے, مگر جب بندرگاہ یعنی جدہ پہنچے تو معلوم ہوا کہ عین اس وقت کشتیاں تیار مل گئی تھی اور وہ رسائی سے باہر ہیں. یہ مہاجرین تھوڑا ہی عرصہ رجب سے شوال تک حبشہ میں ٹھہرے. ایک افواہ پہنچی کہ قریش نے اسلام قبول کر لیا. اللہ کے نبی نے جب سورت نجم پڑھی اور اس کا جو حسن تھا اور جو جلال طاری ہوا کہ جب اس کی آیت سجدہ آئی تو اللہ کے نبی نے سجدہ کیا تو کفار نے بھی سجدہ کر دیا, اور اس میں لات اور عزا کی برائی تھوڑی سی بیان تھی, لات عزا اور منات کا ذکر تھا. تو جو ہی قریش مکہ نے سجدہ کیا باہر یہ خبر پھیل گئی کہ یہ مسلمان ہو گئے. جب یہ خبر پھیلی تو حبشہ والوں تک پہنچی, انہوں نے کہا اچھا مکہ والے مسلمان ہو گئے, تو پھر بات ہی ختم ہو گئی. خوشی خوشی واپس آئے, پتہ چلا خبر جھوٹی تھی. پھر جو ان پہ ظلم ٹوٹا وہ بہت زیادہ تھا, یہ اس کا ذکر ہے. اب سخت مشکل پیش آ گئی. کچھ لوگ چھپ کر شہر میں آئے اور کچھ کسی کی حمایت حاصل کر کے داخل ہوئے. اسی طرح لوٹ آنے کا لازمی نتیجہ یہی ہونا تھا, پہلے سے بڑھ کر ظلم ہونے لگا. دوبارہ بہت بڑا کافرہ جس میں 85 مرد اور 17 عورتیں شامل تھیں حبشہ پہنچا, جہاں ان کو پھر پرامن فضا ملی اور وہ اطمینان سے اسلام کے تقاضوں کے مطابق زندگی بسر کرنے لگے. یہاں ذرا ایک سوچنے کا نقطہ دیکھیں, پہلی دفعہ ٹوٹل کتنے لوگ, 15. پتہ نہیں تھا نا آگے جا کے کیا ہونا ہے. کچھ ہی عرصے کے بعد یعنی ود ان ون ایئر دوبارہ گئے تو آلموسٹ 100. کچھ لوگ شروع کا انتظار کر رہے ہوتے ہیں, ہم ان کو دیکھ لیں ان کے ساتھ کیا ہوتا ہے پھر دیکھیں. اور جب پتہ چلا کہ حبشہ میں بہت اچھا رہا, حالات اچھے تھے, تو لوگ چل پڑے. آج بھی دین کا راستہ, نیا نیا راستہ لگتا ہے لوگوں کو. جب بہت سارے لوگوں پہ دین کی خوبیاں کھلیں گی نا تو بہت سارے لوگ اٹھ اٹھ کے دین کی طرف بھاگیں گے, لیکن جو پہلے لوگوں کا مقام ہوتا ہے نا وہ تو پھر ان کا ہی مقام ہوتا ہے. اب دیکھیے کہ دشمنان حق کا کینہ کہاں پہنچتا ہے. اچھا دیکھیے کہ اگر آپ کے ملک سے وہ جا رہے ہیں تو آپ شکر کریں. مکہ والوں کو یہ بھی گوارا نہیں تھا کہ یہ ہمیں چھوڑ کر جائیں, کیونکہ چوٹ پڑتی تھی نا ان کی انا پہ, تو لہٰذا اب ان کا پیچھا کریں گے. ان لوگوں نے ایک مجلس میں سارے معاملے پر غور کر کے منصوبہ بنایا اور عبداللہ بن ربیع اور عمر بن العاص کو سفارت کے لیے معمول کیا کہ یہ شاہ حبش سے جا کر بات کریں اور مہاجرین کو واپس لائیں. اس مقصد کے لیے نجاشی اور اس کے درباریوں کے لیے ایک بہت قیمتی تحفے تیار کیے گئے اور بڑے سر و سامان کے ساتھ سفارت روانہ ہوئی. حبش پہنچ کر یہ لوگ درباریوں اور پادریوں سے سازش کرنے میں مشغول ہو گئے اور ان کو رشوتیں دیں. ان کے سامنے معاملے کی یہ صورت رکھی کہ ہمارے شہر میں چند سر پھرے لوگوں نے ایک مذہبی فتنہ کھڑا کیا. اس کو ہائی لائٹ کریں, حق پرستوں کو سر پھرے اور مذہبی فتنہ پھیلانے والے لوگ کہا جا رہا ہے, جن کی اللہ تعریفیں کر رہے آسمانوں پہ. لوگ ان کو کیا کہتے تھے اپنے وقت میں. اور یہ تمہارے مذہب کے لیے بھی اتنا ہی خطرناک ہے جتنا ہمارے آبائی دھرم کے لیے. ہم نے ان کو نکال دیا تھا تو اب یہ یہاں آپ کی پناہ میں آ پڑے, ان کو یہاں ٹکنے نہیں دینا چاہیے. اس مقصد میں آپ ہم سے تعاون کریں. اور ان کی اصل کوشش یہ تھی کہ دربار میں سارا قضیہ زیر بحث نہ آئے اور مہاجرین کو سرے سے بات کرنے کا موقع ہی نہ ملے, یہ بھی ان کی چال تھی. بادشاہ ایک یک طرفہ بات سن کر ان کو ہمارے حوالے کر دے. اسی مقصد کے لیے رشوت اور ساز باز کے طریقے اختیار کیے گئے. یہ لوگ جب درباریوں کو روغن کازمل, یعنی جب درباریوں کو کہتے ہیں نا کہ بٹرنگ, وہی مراد ہے, یعنی جب یہ لوگ درباریوں کی خوش آمد کر چکے تو نجاشی کے سامنے تحائف لے کر پیش ہوئے. پھر اپنی عرض بیان کی کہ مکہ کے اشراف نے ہم کو آپ کی خدمت میں اس لیے بھیجا ہے کہ آپ ہمارے آدمیوں کو ہمارے ساتھ واپس کر دیں. درباریوں اور پادریوں نے بھی تائید کی کیونکہ وہ پہلے سے ان کے ہاتھ میں آ چکے تھے, مگر نجاشی نے یک طرفہ دعوے پر کاروائی کرنے سے انکار کر دیا اور صاف کہا کہ ان لوگوں سے دریافت احوال کیے بغیر میں ان کو تمہارے حوالے نہیں کر سکتا. عقل مند تھا نا. یا نوٹ کریں کہ دونوں سائیڈ کی بات سن کے فیصلہ دیں, کمنٹ بھی نہ دیا کریں. آپ کی دوست نے آپ کو کہانی آ کے سنا دی, آپ کہیں ہائے تمہاری ساس کتنی ظالم ہے, ہائے تمہارا میاں کتنا ناقدر ہے, کبھی یہ جملہ بھی نہ بولیں. پہلے دونوں کی سنیں پھر کمنٹ دیں. دوسرے دن دربار میں دونوں فریق طلب کیے گئے. مسلمانوں کو جب طلبی کا پیغام پہنچا تو ان کے درمیان مشورہ ہوا کہ بادشاہ عیسائی ہے اور ہم لوگ اپنے اعتقاد اور مسلک میں اس سے اختلاف رکھتے ہیں, تو آخر کیا کہا جائے. لیکن فیصلہ یہی ہوا کہ ہم دربار میں وہی کچھ کہیں گے جو کچھ اللہ کے نبی نے ہم کو سکھایا ہے, اور اس میں ایک بال برابر بھی فرق نہ لائیں گے, جو ہو سو ہو. اندازہ کیجیے ان لوگوں کا ایمان کتنا محکم تھا, پکا ایمان تھا ان کا. اتنے سنگین حق میں حق اور راستی پر قائم رہنے کا عزم خدا کی دین ہے. آج ہم کتنی جلدی کمپرومائزنگ ہوتے ہیں, سوچیں ذرا. हम कहते हैं आप सच बोला तो फिर बेइज्जती होगी, सच बोला तो बुरे बनेंगे, नहीं। और ऐसे ही है जैसे किसी दूसरे मुल्क का वीजा ले रहे हैं और अपने मुल्क वाले उनको लेने आ रहे हैं वापस, फिर भी कोई खौफ नहीं आया कि हम इधर से रिजेक्ट करके फिर वापस अपने मुल्क भेजे जाएंगे तो हमारे साथ क्या होगा। ये ईमान चाहिए आज मुझे आपको अल्लाह की बात मानने के लिए, और ये ईमान होगा ना इंशाल्लाह मनवा लेंगे। कच्चा पक्का ईमान लोग आपको जीने ही नहीं देंगे। और यही हुआ कि जब ये पक्के जमे अल्लाह ने इनकी मदद कर दी। कैसे? फिर जब ये हजरात दरबार में पहुंचे तो मुकर्रर आदाब के मुताबिक निजाशी को सजदा करने से इज्तनाब किया। दरबारियों ने इस तर्ज अमल पर बुरा मनाया और सवाल किया गया कि आखिर तुम लोगों ने सजदा क्यों नहीं किया। हजरत जाफिर मुतकल्लिम थे जो वफद की तरफ से यानी कलाम कर रहे थे, उन्होंने पूरी जुरत से जवाब दिया कि हम लोग सिवाय अल्लाह के किसी को सजदा नहीं करते और खुद रसूलुल्लाह को भी सीधे साधे तरीके से सलामी कहते हैं। गौर कीजिए कि नाजुक हालात में सच्ची तौहीद का ये इनकलाबी मुजाहरा किया जा रहा था। हरीफ जिस ताकत के सामने चापलूसी कर रहे थे, ये लोग इसके रूबरू असूल पसंदाना खुददारी का रंग दिखा रहे थे। अब सफारत मक्का ने अपना दावा पेश किया कि ये मुहाजरीन हमारे भगोड़े मुजरिम हैं, यानी हमसे भाग गए हैं। उन्होंने एक नया दीन घड़ लिया और एक तहरीबी यानी नुकसान देने वाला तूफान उठा खड़ा किया, लिहाजा इनको हमारे हवाले किया जाए। निजाशी ने मुसलमानों से पूछा ये क्या मामला है और ईसाइत और बुत परस्ती के अलावा वो कौन सा दीन है जो तुम लोगों ने इख्तियार किया। हजरत जाफर मुसलमानों की तरफ से तर्जुमान यानी इंटरप्रेटर बनकर उठे। उन्होंने निजाशी से इजाजत तलब की कि पहले वो सिफारत मक्का से कुछ सवालात कर ले। इजाजत मिलने पर जो मुकालमा हुआ, अब यह हजरत जाफर की बात है, क्या हम किसी के गुलाम हैं जो आका से भाग कर आए हों? अगर ऐसा हो तो हमें वापस किया जाना चाहिए। अमर बिन अलास, नहीं, ये लोग किसी के गुलाम नहीं, आजाद और शर्फ है। आपको कहते हैं ना कि उस दौर के गुलामों के लिए इजाजत नहीं थी कि वो अपने मालिक को छोड़ जाएं, तो ये सब आजाद लोग थे, इनमें कोई भी गुलाम वाकई नहीं था। हजरत जाफर, क्या हम किसी को नाहक कत्ल करके आए हैं? अगर ऐसा हो तो आप हमें औलियाए मकतूल के हवाले कर दें, ठीक है ना? ये भी बात समझ आती है। इससे देखिए कॉन्फिडेंस, ये भी नोट करने का पॉइंट है कि आपको जब अल्लाह ना करे किसी मैदान में घेर लिया जाए, पूरे कॉन्फिडेंस से दिफा करें अपना। अमर बिन अलास, नहीं, उन्होंने खून का एक कतरा भी नहीं बहाया। हजरत जाफर, क्या हम किसी का कुछ माल लेकर भागे हैं? अगर ऐसा हो तो हम इसकी अदायगी करने को तैयार हैं। अमर बिन आस, नहीं, इनके जिम्मे किसी का एक हब्बा भी नहीं यानी एक दाना भी नहीं है। इस जिरह से जब मुसलमानों की अखलाकी पोजीशन पूरी तरह वाजे हो गई, यहां रुकिए और सोचिए। और आपको कहता है कि अबसीनिया उस वक्त का एक नॉन मुस्लिम क्रिश्चियन मुल्क था, तो वहां का वीजा लेने के लिए झूठ नहीं बोल रहे। और किरदार चूंकि बेदाग था ना, तो हुकूमत उनको लेने को तैयार थी। आज अगर हम मुसलमानों का किरदार इस हद तक बेदाग हो तो लोग आपको इन्विटेशन भेज भेज कर बुलवाएं, जितना टैलेंट है मुसलमानों में, लेकिन हम झूठ बोलकर, झूठे कागज बनाकर, झूठी बातें दिखाकर सबकी नाक डुबोते हैं। तो ये नुक्ता है नोट करने का कि जब सच पे होंगे, जब हम अच्छे होंगे, तो दुनिया का हर मुल्क हमारे लिए खुला होगा। खैर, ये सारी बातें सुनी तो हजरत जाफर ने ये तकरीर की। अब ये बड़ी खूबसूरत तकरीर है, ये आपको मुझे तबलीग करना भी सिखा रही है। और आप देखिए एक बादशाह के सामने खड़े हैं। ऐ बादशाह, हम लोग एक जाहिल कौम थे, बुत पूजते थे, मुर्दार खाते थे, बदकारियां करते थे, हमसायों को सताते थे, भाई भाई पर जुल्म करता था, कव्वी लोग कमजोरों को खा जाया करते थे। इसी असना में हमें एक शख्स पैदा हुआ जिसकी शराफत, सच्चाई और दयानत से हम लोग पहले से आगा थे, यानी अल्लाह के नबी को नया चेहरा तो नहीं थे उनके लिए। इसने हमको इस्लाम की दावत दी और ये सिखलाया कि हम पत्थरों को पूजना छोड़ दें, सच बोलें, खून रेजी से बाज जाएं, यतीमों का माल ना खाएं, हमसायों को आराम दें, अफीफ यानी पाक दामन औरतों पर बदनामी का दाग न लगाएं, नमाज पढ़ें, रोजे रखें, सदका दें। हम इस पर ईमान लाए, शिर्क और बुत परस्ती छोड़ दी और तमाम आमाले बद से बाज आए। इस जुर्म में हमारी कौम हमारी जानों की दुश्मन हो गई और हमको मजबूर करती है कि फिर इसी गुमराही में लौट जाएं। बस हम अपना ईमान और अपनी जानें लेकर आपकी तरफ भाग कर आए हैं। अगर हमारी कौम हमको वतन में रहने देती तो हम ना निकलते, ये है हमारी रूदात। बात सच्ची हो और कहने वाला दिली जज्बात के साथ इसे कहे तो लाजिमन वो असर करती है। निजाशी जैसे खुदा तर्स बादशाह का दिल मोम हो गया। अब वो कहने लगा, जरा इस किताब का भी कोई हिस्सा सुनाओ जो तुम लोगों पर उतरी है। चुनाचे हज़रत जाफर ने सूरत मरियम का एक हिस्सा पढ़ा, नोट करें जरा। हालांकि सूरत मरियम जो उस वक्त थी वो उस वक्त के बादशाह के अकायद के खिलाफ थी। बादशाह ईसाई था और ईसाइयत में उस वक्त ट्रिनिटी और दूसरे बातिल अफकार आ चुके थे, लेकिन वो बिल्कुल नहीं डरे और वही आयतें पढ़ी जो के उससे मुतल्लिक थी। हजरत जाफर ने जब सूरत मरियम का एक हिस्सा पढ़ा, आयात इलाही सुनकर बादशाह के दिल पर रिक्कत तारी हो गई। इसकी आंखें पर नम हो गईं और वो बेख्तियार पुकार उठा, खुदा की कसम ये कलाम और इंजील दोनों एक ही चिराग के परतो हैं। यानी मान गया ना, वही बात है ना, यारिफूना हक, हक को पहचान गए। बल्कि इससे भी बढ़कर ये कि मोहम्मद तो वही रसूल है जिनकी खबर यसू मसीह ने दी थी। अल्लाह का शुक्र है कि मुझे इस रसूल का जमाना मिला। साथ ही फैसला दिया कि मुहाजरीन को वापस नहीं किया जा सकता। कार्रवाई खत्म हो गई और सफारत नाकाम लौटी। बाद में लोगों ने फिर आपस में मशवरा किया कि एक कोशिश और की जानी चाहिए। निजाशी ईसाई है और अगर हजरत ईसा के बारे में मुसलमानों का अकीदा दरबार में नुमाया कर दिया जाए तो मुमकिन है कि बादशाह के अंदर मजहबी तासुब की आग भड़के। देखिए ये भी है ना एक फितना खड़ा करने वाली बात। दूसरे दिन अमर बिन आस जब फिर दरबार में पहुंचे और निजाशी के कान भरने के लिए इल्जाम तराशा कि ये लोग हजरत ईसा के बारे में बहुत खराब अकीदा रखते हैं। निजाशी ने फिर मुसलमानों को तलब किया। इनको जब सूरत हाल मालूम हुई तो कुछ तरद्दुत हुआ कि ईसा के इब्नुल्ला होने का इनकार करने पर निजाशी का रद्द अमल न जाने क्या हो, लेकिन अजीमत ने कहा कि जो अमरे हक का इसे साफ साफ पेश कर दो। हजरत जाफर ने अपनी तकरीर में कहा, हमारे पैगम्बर ने बताया है कि हजरत ईसा अलैहिस्सलाम अल्लाह के बंदे और पैगम्बर हैं और कलिमतुल्लाह हैं। निजाशी ने जमीन से एक तिनका उठाया और कहा, वल्लाहि जो तुमने कहा, ईसा इस तिनके से बढ़कर ज्यादा नहीं। पादरी जो साजिश का शिकार और रिश्वत और तोहफों से मुसख्खर थे, दिल ही दिल में बहुत पेचोताप खा रहे थे। यहाँ तक इनके नथनों से सांस की खरखराहट सुनाई दे रही थी। पादरी कौन थे? उनके मजहबी रहनुमा। तो जब मजहबी रहनुमा तोहफों के आदि हो जाएं और हदीये उनको मायल कर दें तो हक दब जाता है। निजाशी ने इनकी कुछ परवाह ना की, हुक्म दिया तमाम तखाइफ वापस कर दिए जाएं। मक्का का वफद पूरी तरह खाइब व खासिर होकर लौटा। क्या सीखा आपने इससे? सच को आँच नहीं, सच बोलिए चाहे फायदा हो चाहे नुकसान हो। और जब हालात तंग होते हैं मदद फिर अल्लाह ही है जो करता है। याद रखिए कि मेरे आपके दूसरों के सामने रोने धोने से कोई फर्क नहीं पड़ता। लोग बल्कि और भी हमारा मजाक उड़ाते हैं। वो किसी का एक दर कमेंट था, लोगों के सामने आंसुओं के समंदर भी बहा दिए, कुछ फायदा ना हुआ, और अल्लाह के सामने सजदे में दो आंसू बहाए तो अल्लाह मान गया। तो ज़रूरत है इस बात की कि आज हम अपने अंदर ये किरदार लाएं। आपको दिखता है आज वो इस्लाम, वो मुसलमान हैं हम? तभी परेशान है। देखिए आप किसी और के कपड़े पहनेंगे ना परेशान होंगे, चुभ रहा है कि लंबा है कि छोटा है कि घुट रहा है कि दम घुट रहा है। हम इस वक्त इस्लाम के कपड़ों में ही नहीं है, सुन्नत के रंग में ही नहीं है, इसकी वजह से फिर हमें ये चीज़ें आज तकलीफ दे रही हैं। तो अल्लाह से दुआ करते हैं कि हमें आज के दौर में उस दौर वाले चुने हुए लोगों में कर लें, और इसके लिए फिर हजरत चाहिए। एक सहाबी ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से आकर कहा, अल्लाह के नबी सल्लम मुझे आपसे बड़ी मोहब्बत है। तो आपने उसकी बात सुनी अनसुनी कर दी। उसने दोबारा बोला, अल्लाह के नबी मुझे आपसे बहुत मोहब्बत है। आपने फिर भी नहीं सुना, यानी आप ऐसे लग रहा था कि उसको ओवरलुक कर रहे हैं। जब उसने तीसरी बात भी यही कहा ना, तो आपने फरमाया, अगर तुम अपने इस दावे में सच्चे हो तो तुम पे मुसीबतें ऐसे टूटेंगी जैसे तस्बीह का धागा खुल जाए तो एक मोती पे दूसरा मोती गिरता है। ये टेस्ट है मुसीबतों का आना कि हमारा अल्लाह के नबी की मोहब्बत से दावा सच्चा है। नबी से मोहब्बत फिर अमल का तकाजा मांगती है। देखिए ये सारा दिन मोहब्बतों का इम्तिहान नहीं दे रहे होते? बाप से मोहब्बत, माँ से मोहब्बत, भाई से मोहब्बत, शौहर से, बच्चों, उसी पे तो सारी जिंदगी घूमती है। तो नबी से मोहब्बत का तकाजा किधर है? ये असल में सोचने की बात है। अल्लाह ताला हमें अपनी इस्लाह की तौफीक अता फरमाए। अस्सलाम वालेकुम व रहमतुल्लाह।